الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والسماء ذات البروج واليوم الموعود وشاهد ومشهود قتل أصحاب الأخدود النار ذات الوقود هم عليها قعود وهم على ما يفعلون بالمؤمنين شهود إلى الآخر سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. اچھا تو پچھلی کلاس میں ہم نے ایگزیکٹلی کہاں تک روکا تھا کہ کوئی اگر مجھے بتا سکے تو آپ کا بڑا احسان ہوگا. ذرا کئی کلاسیں چل رہی ہیں. میرے خیال میں معارف و مسائل ہم نے شروع نہیں کیا تھا نا, نہیں بلکہ ہاں مل گیا مجھے انسان. خلاصہ تفسیر میں ہم نے پیج نمبر 711 کا تقریباً آدھا پڑھ لیا تھا, 711 نمبر پیج ہے. تو اس میں ہم اس آیت پہ کر رہے تھے کہ وما نقموا منهم الا ان يؤمنوا بالله العزيز الحميد, ٹھیک ہے, کہ ان کافروں نے ان مسلمانوں میں اور کوئی عیب نہیں پایا تھا بجز اس کے کہ وہ خدا پر ایمان لے آئے تھے جو زبردست اور سزاوار حمد ہے, ایسا کہ اسی کی ہے سلطنت آسمانوں اور زمین کی. یعنی ایمان لانے پر یہ معاملہ کیا اور ایمان لانا کوئی خطا نہیں ہے. تو اسی کو یارز ایکسپلین کر رہا تھا کہ اللہ تعالیٰ کو تو معلوم ہے کہ جب کوئی ایمان لے کر آتا ہے نا, جیسا ایمان لانے کا حق ہے, تو وہ آٹومیٹیکلی اس کے دشمنوں کے اوپر بہت بھاری گزرتا ہے. تو اللہ کو تو یہ معلوم ہے, رائٹ, لیکن اللہ تعالیٰ ہمارے سامنے اس طریقے سے اس کو پریزنٹ کر رہے ہیں. کیوں؟ اس لیے کہ یہ جو ایمان والے ہوتے ہیں نا, یہ اللہ تعالیٰ کے دوست ہوتے ہیں, ٹھیک ہے, اور پکے ایمان والے تو اللہ تعالیٰ کے اور گہرے دوست ہوتے ہیں. اور اپنے دوستوں کے ساتھ جب کوئی زیادتی کرتا ہے نا, ٹھیک ہے, تو آپ اپنے دوستوں کا کیس جو ہے نا وہ ایسے پریزنٹ کرتے ہیں کہ اگلے بندے کو بھی آپ کے دوستوں کے ساتھ ہمدردی ہو جائے, ٹھیک ہے, کیونکہ آپ کے دوست ہیں نا. تو اللہ تعالیٰ کے تو یہ دوست ہیں ایمان والے, تو ایمان والوں کے ساتھ جو ان لوگوں نے زیادتیاں کری ہیں, اگرچہ کہ اللہ نوز ویری ویل کہ کیوں کری ہیں, ٹھیک ہے, لیکن اللہ تعالیٰ پریزنٹ کیسے کر رہے ہیں کہ بھئی انہوں نے کیا قصور کیا تھا. ٹھیک, بھئی اپنے بنانے والے کے اوپر ایمان لے کر کے آئے, اپنے کھلانے والے پر ایمان لے کر کے آئے, ٹھیک ہے, تو انہوں نے کوئی چوری تو نہیں کری تھی, کوئی ان کا ان کے حقوق تو نہیں مارے تھے, کوئی ان کے ساتھ زیادتی تو نہیں کری تھی, کوئی ان کو جو ہے وہ بدزبانی تو نہیں کری تھی ان کے ساتھ, ٹھیک ہے. تو اس طریقے سے اللہ تعالیٰ کیس پریزنٹ کر رہے ہیں, لیکن ہمیں اپنے نبی علیہ الصلوۃ والسلام کے ذریعے سے جو تعلیمات ملی ہیں اس سے ہمیں بات پتہ لگتی ہے, کیونکہ تفسیر جو ہے قرآن کی, رائٹ, قرآن کی تفسیر جو ہے وہ تو نبی علیہ الصلوۃ والسلام سے پتہ لگتی ہے نا, اور قرآن کے دیگر مقامات سے اس کی تفسیر کی جاتی ہے قرآن کی, ٹھیک ہے نا. تو اس سے ہمیں کیا پتہ لگتا ہے کہ یہ جو ان لوگوں نے اتنا سنگین انتقام لیا تھا مسلمانوں سے, ایمان والوں سے, تو اس کی اصل وجہ کیا تھی, ٹھیک ہے. تو وہ ہم پچھلی کلاس میں تھوڑا ڈسکس کر چکے تھے, تو ہم اس سے پھر آگے چلتے ہیں کہ فرماتے ہیں کہ اللہ تعالیٰ ہر چیز سے خوب واقف ہے, واللہ علی کل شیء شہید, کہ اللہ تعالیٰ ہر چیز سے واقف ہے. اللہ تعالیٰ کو معلوم ہے کہ یہ جو کر رہے تھے یہ کیوں کر رہے تھے اور یہ کیا کر رہے تھے. اللہ تعالیٰ نوز ویری ویل, ٹھیک ہے, واللہ علی کل شیء شہید. ان کے ظاہر کے حالات بھی اللہ تعالیٰ دیکھ رہا ہے, مشاہدہ کر رہا ہے, شہید ہے ان کے ظاہر کے حالات کا بھی اور ان کے باطن کے حالات کا بھی. اس لیے کہ اگر صرف شاہد بولا جائے تو شاہد تو چلو بھئی ایک آدمی بھی شاہد ہو سکتا ہے, ٹھیک ہے, ہمارے ماشاءاللہ کلاس میں بھی شاہد صاحب موجود ہیں, ٹھیک ہے نا, تو شاہد تو کوئی بندہ بھی ہو سکتا ہے, لیکن شہید جو ہے نا یہ مبالغے کا صیغہ ہے, ٹھیک ہے. ویسے تو بندے کا نام بھی شہید رکھ سکتے ہیں, کوئی اس میں وہ قباحت نہیں ہے, لیکن شہید مبالغے کا صیغہ ہے, اس کے اندر ایک صفت ہے. جیسے کہ کل ہم نے صرف کے اندر پڑھا تھا کہ یہ جو شہید کا جو پیٹرن ہے نا, یہ اسم فائل کا پیٹرن بھی بنتا ہے, کرما یکرم باب سے, ठीक है ना, उसका इसम फाइल क्या था, करीमुन। तो उसी तरीके से शहुदा यशहुदु शहादतन फहुआ शहीदुन, ठीक है ना। तो इस तरीके से शहीदुन जो है वो इसम फाइल भी बन सकता है, और शहीदुन जो है एक सिफत भी है, ठीक है, सिफत मुशब्बहा इसको कहते हैं, ठीक है। तो अल्लाह ताला जो है वो शहीद है, तो शहीद जो है वो फिर जाहिर और बातिन दोनों का गवाह होता है, ठीक है। तो मजलूम की मजलूमियत से भी अल्लाह ताला वाकिफ है, बस उसकी नुसरत करेगा, और जालिम की जालिमियत से भी अल्लाह ताला वाकिफ है तो उसको सजा देगा, ख्वाह यहाँ सजा दे यानी इस दुनिया में सजा दे या वहां सजा दे, ठीक है ना। ये अल्लाह ताला की जुरिस्डिक्शन है, अल्लाह ताला की यानी का फैसला है कि इस दुनिया में दे या ना दे, ठीक है। लेकिन अल्लाह ताला का वादा क्या है, अल्लाह ताला का वादा यह है कि उस दुनिया में तो जरूर दिल जरूर सजा देगा, ठीक है, अगर उसमें तौबा नहीं करी तो फरमाया कि ख्वाह यहाँ ख्वाह वहां। चुनाचे आगे यही मजमून है कि जिन्होंने मुसलमान मर्दों और मुसलमान औरतों को तकलीफ पहुंचाई और फिर तौबा नहीं की, तो उनके लिए जहन्नुम का अजाब है, और जहन्नुम में बिलखसूस उनके लिए जलने का अजाब है, ठीक है। क्योंकि इन फलहुम अजाबु जहन्नम एक दफा फरमाया, और उसके बाद फलहुम अजाबुल हरीक रिपीट किया। अब इसकी मुख्तलिफ तौजीहात हैं जो कि मारिफ मसाइल में भी लिखी हुई हैं, लेकिन यहाँ पर जो बयान कुरान से नकल किया है वो ये है कि अजाब में तो हर तरह की तकलीफ दाखिल है, जहन्नुम के अजाब में सांप का अजाब भी है, बिच्छू का भी है, तौक जंजीरें, हमीम यानी गर्म पानी, गस्साक यानी पीप, ठीक है, ये सब जो है वो जहन्नुम के अंदर अजाब की शक्लें हैं। लेकिन इन सब से बढ़कर जलने का अजाब है, क्यों, इसलिए कि जहन्नुम की जो आग है वो इस दुनिया की आग के मुकाबले में 70 गुना ज्यादा गर्म है, 70 गुना ज्यादा। और इस दुनिया की आग जो है वो इंसान को ऐसा जलाती है कि उसका यानी कुछ भी नहीं बाकी बचता ना, ठीक है ना। हमारे जो दिल पसंद हमारे महबूब ये जुनैद जमशेद साहब, राइट, तो यारा जल करके उसके अंदर जितने थे वो सारे खाकस्तर हो गए, ठीक है। तो उनकी भी बॉडी जो है वो जल के ऐसी खाक हुई कि कई दिन लग गए उनको आइडेंटिफाई करने में कि जी उनकी बॉडी कौन सी है, डीएनए टेस्ट के जरिए से बिलाखिर जाके पता लगा, ठीक है। तो दुनिया की आग इतनी जला देती है, तो जो आग 70 गुना ज्यादा इससे ज्यादा गर्म होगी वो कैसे जलाती होगी। तो जहन्नुम के जलने का जो अजाब है वो सबसे ज्यादा बुरा अजाब है जहन्नुम का, इस वजह से उसको अलग से भी जिक्र कर दिया, जैसे फरमाया कि इसलिए उसको बिलतख़सीस यानी मखसूस करके फरमाया। ये तो जालिम के हक में फरमाया, आगे मोमिनीन के हक में कि जिनमें मजलूम भी आ गए इशाद है, ठीक है, यानी इन मोमिनीन का तस्करा भी हो गया जो कि मजलूम थे, और दूसरे मोमिनीन भी कि जिनके ऊपर ऐसा जुल्म ना हुआ हो, तो वो भी सारे के सारे मोमिनीन में शामिल हो गए। तो अब मोमिनीन का तस्करा है, तो इरशाद ये है कि बेशक जो लोग ईमान लाए और उन्होंने नेक अमल किए उनके लिए बहश्त के बाग हैं जिनके नीचे नहरें जारी होंगी, ठीक है। तो जो ईमान लाए तो उनके लिए जन्नत है, ठीक है। अब यहाँ पर थोड़ा सा अकीदे का पॉइंट है, थोड़ी सी इसके अंदर एक्सप्लेनेशन है कि जन्नत की जो कुंजी है, चाबी, कीज टू जन्ना, जिससे कि जन्नत का दरवाजा खुलता है एक बंदे के लिए, वो क्या है, वो सिर्फ ईमान है, ठीक है, अमाले साले नहीं है उसने, ठीक है। अमाले साले का क्या किरदार होता है, जब इंसान जन्नत में चला जाता है तो अमाले साले के हिसाब से उसको जन्नत के अंदर मुकाम अता होता है, ठीक है। लेकिन कुरान मजीद के अंदर जगह जगह ये जो जन्नत के सवाब का तस्करा होता है, तो वहां पर सिर्फ ईमान का तस्करा नहीं होता, बल्कि वहां पर इल्लज़ीना आमनू व अमिलुस सालिहात दोनों का तस्करा होता है, ठीक है ना। तो अगर आप इसके अल्फाज को देखें, कुरान के अल्फाज को देखें, लफ्जी तर्जुमा कर लें या बेशक लफ्जी तर्जुमा ना भी करें, अरबी को ही देख लें, ठीक है। तो ऐसा लगता है कि जब ये दोनों चीजें इकट्ठी होंगी तब बंदा जन्नत में जाएगा, ठीक है ना, यानी दोनों चीजें शर्त है जन्नत में जाने के लिए, हालांकि तफसीर ये नहीं है, ठीक है। तो तफसीर क्यों ये नहीं है, इसलिए क्योंकि नबी अलैहिस्सलाम ने जो फरमाया उससे तफसीर होती है, ठीक है ना। कोई इंसान अरबी दानी की बेसिस के ऊपर तफसीर नहीं कर सकता, क्योंकि मुझे अरबी आ गई है, अब मैं कुरान का तर्जुमा कर सकता हूँ या मैं कुरान को समझ सकता हूँ, तो अब मैं बताऊंगा जी कुरान का क्या मतलब है, राइट। तो ऐसी तफसीर को कोई कबूल नहीं करेगा, ठीक है ना, सवाए मुल्हिदीन के। मुल्हिदीन तो ऐसी तफसीर कबूल कर सकते हैं, लेकिन मोमिनीन ऐसी तफसीर को, अहले सुन्नत वल जमात वाले ऐसी तफसीर को कभी भी कबूल नहीं कर सकते जो कि कोई अपनी अकल की बेसिस पर या अरबी दानी की बेसिस पर करे, ठीक है। तो वो तफसीर मानी जाएगी जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने करी, क्योंकि ये जो कुरान हमारे पास पहुंचा है ये अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के जरिए से पहुंचा है, ٹھیک ہے نا, یہ کوئی الگ سے نہیں آ گیا تھا کہ جی پیکج میں پہلے پہنچ گیا اور نبی صلی اللہ علیہ وسلم بعد میں پہنچ رہے ہیں, ٹھیک ہے نا. تو اب وہ جو پہلے جو پیکج میں قرآن پہنچا ہوا تھا, اب انہوں نے اس پیکج کو کھولا اور اس کی تفسیر کرنی شروع کر دی, ایسا تو نہیں ہے نا, ٹھیک ہے نا. یہ تو قرآن پہنچا ہی نبی صلی اللہ علیہ وسلم کی زبان مبارک کے تھرو ہم تک, ٹھیک ہے نا. اگر نبی صلی اللہ علیہ وسلم کچھ نہ فرماتے تو یہ قرآن ہم تک نہ پہنچتا, اللہ تعالیٰ نے یہی ذریعہ بنایا, ٹھیک ہے. تو اس وجہ سے یہ تفسیر جو ہے وہ نبی صلی اللہ علیہ وسلم کی ہے کہ ایمان جنت کی کنجی ہے, اور اب یہ کنجی جو ہے وہ جنت کے دروازے کو کب کھولے, دیٹس اندر ڈسکشن, ٹھیک ہے نا, کہ شروع میں کھولے بغیر جہنم میں جلے ہوئے کھولے, یا جہنم میں کچھ عرصہ جلنے کے بعد بالآخر ایمان کی وجہ سے جو ہے وہ جنت کا دروازہ کھول دیا جائے اس بندے کے لیے, یہ تو ایک الگ بات ہے نا. تو وہ الگ بات ہے, لیکن شرط جو ہے وہ داخلے کی شرط جو ہے وہ ایمان ہی ہے. ملحدین کون لوگ ہوتے ہیں؟ ملحدین جو ہیں, یہ لفظ الحاد سے نکلا. ملحدین وہ لوگ ہوتے ہیں, یہ بھی قرآن کی آیات میں ان کا تذکرہ بھی ہے, جو کہ ظاہر میں کچھ ہوتے ہیں, ٹھیک ہے, ظاہر میں اپنے آپ کو مسلمان کہتے ہیں, ٹھیک ہے, لیکن یہ اندر سے جو ہے نا یہ ایمان والے نہیں ہوتے ہیں, ٹھیک ہے. تو پھر اس کے اوپر آپ کا سوال یہ ہونا چاہیے کہ اس کا مطلب ہے کہ یہ منافق ہے, ٹھیک ہے نا. لیکن منافق اور ملحدین میں تھوڑا سا فرق ہے, وہ یہ ہے کہ یہ ظاہر میں ایمان والے بھی ہوتے ہیں, ٹھیک ہے, ظاہر میں ایمان والے اپنے آپ کو کہتے ہیں, ٹھیک ہے نا, لیکن یہ جو ہے نا حرکت یہ کرتے ہیں کہ یہ چھپ کر کے ایک سیکرٹ انداز میں, ایک دھوکے کے انداز میں جو قرآن اور سنت کی باتیں ہیں, ٹھیک ہے, ان کی غلط تعویل کرتے ہیں. غلط تعویل کا مطلب کیا کہ جو تعویل نبی علیہ الصلوۃ والسلام سے ثابت ہے, یا جو تعویل نبی علیہ الصلوۃ والسلام کے جو براہ راست شاگرد ہیں صحابہ کرام ان سے ثابت ہے, ٹھیک ہے, یا جو اجماع امت سے ثابت ہے, امت کے بعد میں آنے والے علماء سے جو تفسیر ثابت ہے اس تفسیر سے ہٹ کر کے تفسیر کرتے ہیں, ٹھیک ہے, ڈفرینٹ تفسیر کرتے ہیں. تو یہ لوگ جو ہے نا یہ یعنی ہر چیز جو ہے وہ مسلمانوں کی طرح کر رہے ہوتے ہیں, حتیٰ کہ قرآن پڑھ بھی رہے ہوتے ہیں, قرآن کی تفسیر بھی پڑھ رہے ہوتے ہیں, لیکن کچھ میجر باتوں کی یہ اپنے انداز میں ایک ڈفرینٹ تعویل کر رہے ہوتے ہیں, ٹھیک ہے نا. اور یہ ایک ایسا دھوکے کے انداز میں کر رہے ہوتے ہیں کہ کسی عام مسلمان کو پتہ ہی نہ لگے کہ یہ کیا کر رہے ہیں, ٹھیک ہے, کسی عام مسلمان کو نہ پتہ لگے, ٹھیک ہے. تو یہ اس طریقے سے جو عام منافقین ہوتے ہیں تو ان سے یہ ایک ہٹ کر کے ایک جماعت ہے, ٹھیک ہے. تو یہ جو ملحدین ہوتے ہیں یہ بھی یعنی اس الحاد کے یعنی جو یہ کام کرتے ہیں اس کو الحاد کہتے ہیں, ملحدین جو کام کرتے ہیں. تو الحاد پھر کچھ یعنی کچھ درجے ہوتے ہیں, ٹھیک ہے نا. ایک جو ورسٹ فارم آف الحاد ہے, ٹھیک ہے نا, وہ جو کرتے ہیں یعنی اس کے جو مرتکب ہوتے ہیں وہ تو آؤٹ رائٹ کافر ہوتے ہیں, ٹھیک ہے نا. جو سب سے ہائیسٹ لیول آف الحاد ہے یا سب ورسٹ لیول آف الحاد ہے اس کے کرنے والے تو آؤٹ رائٹ کافر ہوتے ہیں, ٹھیک ہے نا. یعنی بالکل ہی فنڈامنٹل چیزوں کو ان کی غلط تعویل کری. مثال کے طور پر, ٹھیک ہے, نبی علیہ الصلوۃ والسلام نے فرمایا قرآن کے اندر کہ انا خاتم النبیین, ٹھیک ہے, وہ یعنی خاتم النبیین نبی صلی اللہ علیہ وسلم کو کہا گیا قرآن کے اندر, رائٹ. تو اب خاتم النبیین کا مطلب کیا ڈیفائن کر رہے ہیں کہ جی خاتم جو ہے نا وہ انگوٹی کو کہتے ہیں عربی زبان کے اندر, ٹھیک ہے نا. تو قرآن تو کہیں یہ نہیں کہہ رہا کہ نبی صلی اللہ علیہ وسلم آخری نبی ہیں, تو اس وجہ سے نبی صلی اللہ علیہ وسلم کے جانے کے بعد بھی نبی آ سکتے ہیں. تو اس وجہ سے پھر یہ مرزا غلام احمد قادیانی جو ہے یہ جو ہے وہ یعنی اللہ کا نبی تھا, ٹھیک ہے, کیونکہ نبی علیہ الصلوۃ والسلام کو قرآن میں تو کہیں بھی خاتم النبی نہیں کہا گیا, یعنی آخری نبی نہیں کہا گیا. اب انہوں نے کیا, انہوں نے اس آیت کی ایک غلط تعویل کری, ٹھیک ہے نا. لیکن عوام الناس کو جب انہوں نے یہ تعویل پیش کری نا تو عوام الناس کو سمجھ میں ہی نہیں آئی کہ اس کے اندر کیا غلط کام کر رہے ہیں, ٹھیک ہے نا. تو عوام کو دھوکہ لگ گیا اور عوام میں سے بہت سارے جو ہے وہ ان کی بات کو ماننا شروع ہو گئے, ٹھیک. تو یہ جو قادیانیت ہے ایک مثال ہے, الحاد کی ایک مثال ہے قادیانیت, ٹھیک ہے. اسی طریقے سے الحاد کی بہت ساری اور مثالیں ہوتی ہیں, ٹھیک ہے. تو یہ جو ہے نا جب ہی کہتے ہیں کہ یہ جو ملحدین ہوتے ہیں نا, چاہے وہ قادیانیوں کی شکل میں ہو چاہے وہ کسی اور شکل کے ملحدین ہو, کسی اور نام کے ملحدین ہو, یہ جو ہے نا یہ عام کافر جیسے نہیں ہے, ٹھیک ہے, یہ عیسائی جیسے نہیں ہے, یہ یہودی جیسے نہیں ہے, یہ ہندو جیسے نہیں ہے, ٹھیک ہے نا, یہ یعنی جو پارسی ہوتے ہیں جیسے آگ پرست جو ہوتا ہے، یہ ان جیسے نہیں ہے، یہ ایک ڈفرینٹ فارم ہے کفر کی، ٹھیک ہے؟ لیکن ظاہر ہے عوام الناس کو یہ باتیں نہیں پتا ہوتی ہیں، جو ماشاءاللہ اکانومسٹ ایکسپرٹس ہوتے ہیں ان کو یہ باتیں کیا پتا، انہوں نے تو کبھی یہ باتیں سیکھی نہیں ہوتی ہیں. وہ کہتے ہیں نہیں بھی جب ہم عیسائی کو جو ہے وہ کوئی مقام دے سکتے ہیں، جب ہم یہودی کو اور ہندو کو کوئی مقام دے سکتے ہیں، تو ہم قادیانی کو کیوں نہیں دے سکتے؟ ان کو نہیں پتا نا کہ فرق کیا ہے ان دونوں کے اندر، اس وجہ سے یہ ہوتا ہے. یا ان میں ایمان ہوتا ہے جو جنت میں لے کر جائے گا. جو وہ جو ورسٹ فارم آف الحاد والے جو لوگ ہوتے ہیں نا، جو کہ یعنی قطعی دلائل کے اندر تبدیلی کرتے ہیں، ٹھیک ہے نا، قطعی دلائل کے اندر یعنی غلط تعبیریں کرتے ہیں، تو وہ تو کافر ہو گئے نا. تو جب کفر کفر ہو گیا تو پھر وہ تو جنت کی چابی گئی ہاتھ سے، ٹھیک ہے نا. لیکن اس سے جو کم درجے کی تعبیر کرنے والے لوگ ہوتے ہیں نا، تو ان کو ہم کافر نہیں کہہ سکتے، ان کو ہم فاسق کہہ سکتے ہیں، فاجر کہہ سکتے ہیں، ٹھیک. یعنی ہمیں تو کوئی ضرورت نہیں ہے سب کہنے کی، علماء کرام جو ہے ان کو ڈیفائن کرنا ہوتا ہے کہ یہ بندہ یہ فلانے لیول کا والا فراڈ کر رہا ہے، یہ بندہ جو ہے وہ فلانے لیول کا. فراڈ کی قسمیں ہوتی ہیں نا، فراڈ کی لیولز ہوتی ہیں، تو یہ اس لیول کا فراڈ کر رہا ہے، اس لیول کا فراڈ کر رہا ہے، بیکاز علماء کی یہ ڈیوٹی ہے، دس از دیئر جاب، ٹھیک ہے. تو جو لوور لیول کا فراڈ کر رہے ہوتے ہیں نا، تو ان کو ان کے اوپر کفر کا فتویٰ نہیں لگ سکتا، نہیں لگایا جاتا ہے، ٹھیک ہے. تو جب کفر کا فتویٰ نہیں لگا تو اس کا مطلب یہ ہے کہ ایمان ان کے اندر رہا، تو پھر وہ اپنے فسق اور فجور کی وجہ سے پھر وہی ہوگا جیسے دوسرے لوگ بھی فسق اور فجور کی وجہ سے یعنی جہنم کی سزا کاٹیں گے، کسی حد تک جب تک بھی کاٹیں گے اللہ کی مرضی سے، اور اس کے بعد ان کے ایمان کی بدولت ان کو جنت میں داخل کر دیا جائے گا. تو ڈپینڈ کرتا ہے کس لیول کا فراڈ کر رہے ہیں، ٹھیک ہے. اچھا آگے ہو گیا کہ مظلوم کے مظلوم، ہاں یہ ختم پڑھ چکے ہیں، کہ مظلوم کے مظلومیت سے بھی پس ان کی نصرت کرے گا، اور ظالم کی ظالمیت سے بھی، تو اس کو سزا دے گا، خواہ یہاں وہاں خواہ یہاں. یہ تو ہو گیا تھا، اچھا نشان رکھنا بھول جاتا ہوں. anyway, تو جی تو ایمان اور عمل صالح کی بات ہو رہی تھی، کہ یہ جو ہمیں حدیث سے پتہ لگتا ہے کہ عمل صالح جو ہیں وہ جنت کی کنجی نہیں ہے، لیکن یعنی قرآن کے اندر عمل صالح کو ایمان کے ساتھ ساتھ بتایا گیا ہے. کچھ جو ذرا جذباتی ہوتے ہیں نا مسلمان ہمارے جیسے، جو بہت زیادہ یعنی کوئی الحاد ولحاد نہیں کر رہے ہوتے ہیں، لیکن بس وہ علماء سے سیکھ کر کے وہ دین پر عمل نہیں کر رہے ہوتے ہیں، بس جذبات میں آ کر کے دیندار ہو جاتے ہیں، بہت دین کی فکر کرنا شروع ہو جاتے ہیں، ٹھیک ہے نا، اور بہت جو ہے وہ چاہتے ہیں کہ جی امت مسلمہ جو ہے اس کو عزت رفتہ پھر سے مل جائے، ٹھیک ہے نا، اور امت جو ہے وہ متحد ہو جائے، اور یہ ہو جائے وہ ہو جائے، ٹھیک ہے نا. تو ایسے لوگ بھی جو ہے نا پھر وہ یعنی پھر وہ قرآن کو پڑھنا شروع کرتے ہیں، ٹھیک ہے. تو قرآن کو جب پڑھتے ہیں تو ان کے سامنے اس قسم کی جب آیات آتی ہیں نا، تو پھر وہ پھر ان دونوں چیزوں کو جوڑ کر کے ہی سمجھنا شروع کر دیتے ہیں جنت کی کنجی، ٹھیک ہے نا. اس لیے کہ ترجمے کی بیسس کے اوپر وہ قرآن پڑھ رہے ہوتے ہیں، یا تھوڑی بہت عربی انہوں نے سیکھ لی ہوتی ہے، تو اس کی بیسس پر قرآن پڑھ رہے ہوتے ہیں، تو پھر وہ اپنی تعبیریں کرنا، یعنی وہ کچھ جان بوجھ کر کے دھوکہ دینے والا کام نہیں کر رہے، لیکن وہ اپنی کم عقلی اور کم علمی کی وجہ سے وہ یعنی بڑے اخلاص کے ساتھ خود دھوکہ کھا رہے ہوتے ہیں اصل میں، ٹھیک ہے نا. تو جب اس قسم کی آیات پڑھتے ہیں الا الذین آمنوا وعملوا الصالحات، ٹھیک ہے نا، تو کہنا شروع کر دیتے ہیں کہ ہاں بھائی جب تک اعمال صالح نہیں ہوں گے نا، تو اس وقت تک جنت میں جا ہی نہیں سکتے، ٹھیک ہے. تو ان کو ایسا نہیں کرنا چاہیے، ان کو چاہیے کہ دین کو جو ہے وہ دین والوں سے سیکھیں، خود اپنی یعنی دیڑھ اینٹ کی مسجد نہ بنائیں. یہ قادیانی جو ہیں ان کو حکومت میں کیوں شامل نہیں کرتے، ابھی تو بتایا آپ کو، جبکہ بہت سارے ہندو اور نان مسلم بیئر ہائی پوسٹ پر ہوتے ہیں، بڑی ہائی پوسٹ پر ہوتے ہیں، ابھی تو بتایا آپ کو اس کا میں، کیوں نہیں کرتے بھائی باقی لوگ؟ کسی نے تو سنا ہوگا. جی کوئی ان کو جواب دے سکتا ہے؟ یہ کہ وہ جھوٹے ہیں، یہ جھوٹے تو پھر سارے ہی ہیں نا، کافر ہیں. اچھا ماشاء اللہ، بولتا آپ نے بڑا زبردست جواب دیا. تو ہندو کافر نہیں ہوتے کیا؟ ختم نبوت کے منکر ہیں، اچھا، مگر اقرار نہیں کرتے
کیونکہ وہ اصل میں کافر ہیں، لیکن اپنے آپ کو شو مسلمان کرتے ہیں، اور وہ مسلمانوں کے جو رائٹس ہیں وہ لینے کی کوشش کرتے ہیں. اگر وہ اپنے آپ کو کافر ڈکلیئر کریں اور اپنے رائٹس کلیم کریں تو انہیں الاؤ ہے، جس طرح ہندو کرتے ہیں یا اور نان مسلمز کرتے ہیں.
جی جی، ٹھیک ہے. تو کیونکہ دھوکے والا معاملہ ہے یہاں پر، ٹھیک ہے، तो धोखे वाला मामला इज द क्या कहते हैं कि सबसे समझ लें ऑल एनकम्पसिंग आंसर धोखे वाले ही आंसर है, ठीक है, ये धोखा देते हैं, बाकी लोग धोखा नहीं दे रहे, वो पता ही जी वो हिंदू है, पता ही जी वो ईसाई है, पता है वो यहूदी है, लेकिन ये जो है वो धोखा दे रहे होते हैं, ठीक है। तो ये तो एक ऑल एनकम्पसिंग आंसर हो गया। फिर अब इसके अंदर मजीद तफसीलात भी बहुत सारी हैं कि धोखा जो देते हैं तो फिर ये किस किस तरीके से इन्होंने यानी क्या क्या हरकतें इन्होंने करी हैं, तो वो तो तफसीलात में जाकर के अभी पता लगता है ना, तो वो तो आप जब तक उन फैक्ट्स तो सामने ना रखें उस वक्त तक आप बात नहीं कर सकते। लेकिन एक आम जो आंसर है वो यही है कि यहाँ पे धोखे वाला सिस्टम है, और धोखा जो है ना वो यानी एक डिफरेंट ऑफेंस होता है, ठीक है। बाकी है कि जी नॉन मुस्लिम वगैरह हुकूमत का हिस्सा होते हैं या नहीं होते हैं, ये तो एक अलग ही डिस्कशन है, ठीक है। बहरहाल आगे चलें कि अजाब में हत्या की तकलीफ, अच्छा बेशक वो लोग जो ईमान लाए उन्होंने नेक अमल किए उनके लिए बहश्त के बाग हैं जिनके नीचे नहरें जारी होंगी, और ये बड़ी कामयाबी है। और ऊपर दो मजमून थे, कुफार के लिए जहन्नम होना और मोमिनीन के लिए जन्नत होना, आगे उनके मुनासिब अपने बाज़ अफ़आल और सिफात इन मजमूनों की तकरीर के लिए इरशाद फरमाते हैं कि आपके रब की दारोगील बड़ी सख्त है, ठीक है ना। ज़ालिकल फौज़ुल कबीर, ये बड़ी कामयाबी है, ठीक है। अब ये जो बड़ी कामयाबी है ना, इसको भी यानी बजाहिर तो बड़ी सादा सी बात है, बचपन से सुन रहे हैं, ठीक है, और अभी भी सुन रहे हैं और आइंदा भी इंशाल्लाह सुनते रहेंगे, ठीक है, कि जन्नत में चले जाना बड़ी कामयाबी है, ठीक है ना। लहुम जन्नातुन तजरी मिन तहतिहा अलअन्हार ज़ालिकल फौज़ुल कबीर, ये बड़ी कामयाबी है, ठीक है। लेकिन इसके अंदर भी ना कुछ यानी शैतान जो है ना बड़ा बदबخت है, ठीक है, कमबخت नहीं है वो, बदबخت है, ठीक है। तो वो जो बदबख्त है ना, तो फिर वो हर चीज को ना फिर वो मैनिपुलेट करने की कोशिश करता है, तो इस वजह से ना ये बात जरा यानी वाजबी अंदाज में खाली कह देना काफी नहीं होता कि जन्नत जो है वो बड़ी कामयाबी है, ठीक है। इसलिए कि शैतान जो है ना वो क्या करता है कि वो कहता है कि हाँ वाकई जन्नत बड़ी कामयाबी, ठीक है, जन्नत बड़ी, लेकिन वो फिर दूसरी चीजों को भी कामयाबी के तौर पर पेश करने की कोशिश करता है, ठीक है ना। जब वो दूसरी बातों को कामयाबी के तौर पर पेश करने की कोशिश करता है ना, तो इससे वो करता क्या है कि वो जन्नत वाली कामयाबी से हमारी निगाहों को हटाने की कोशिश करता है, और ऐसे कोशिश करता है कि हमें एहसास भी नहीं होता कि हमारी निगाहें जो है वो जन्नत से हट करके दूसरी कामयाबियों पर लगना शुरू हो गई, ठीक है। ये उस बदबخت की जो है वो बड़ी चाल होती है, बिकॉज धोखेबाज है ना, डिसेप्टर है ना वो, ठीक है, वो तो सबसे बड़ा धोखेबाज है, ये कादियानी क्या उसको उसका मुकाबला करेंगे, ठीक है, वो तो सबसे बड़ा धोखेबाज है, ठीक है। तो वो इस तरीके से ना वो जन्नत की कामयाबी को लेस इंपॉर्टेंट बनाता है और दूसरी कामयाबियों को मोर इंपॉर्टेंट बनाता है, एकदम से वो खत्म नहीं करता कि नहीं जन्नत की कामयाबी कोई कामयाबी नहीं, ठीक है, बल्कि लेस और मोर के खेल के अंदर वो हमें फंसा करके फिर उसके बाद ये यानी ये सिग्निफिकेंस को जो है ना वो मैनिपुलेट करना शुरू करता है, ठीक है। तो इस वजह से जन्नत की कामयाबी को असल कामयाबी समझना और जन्नत ही की कामयाबी के ऊपर अपनी निगाहों को जमा के रखना, ये दरअसल ईमान है और यही कामिल ईमान है, ठीक है। अब ये होता क्या है उसकी प्रैक्टिकल एग्जाम्पल के तौर पर एक दो केसेस जैसे कि आपके सामने हम पेश कर सकते हैं, वो ये है कि ऐसा भी होता है कि एक इंसान जो है ना वो किसी गुनाह से बचने की कोशिश कर रहा है, ठीक है, किसी गुनाह से बचने की कोशिश कर रहा है, लेकिन ये जो उसकी कोशिश है ना, इस कोशिश का जो 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 नियत है ये कोशिश करने की, वो नियत जो है ना वो जन्नत में दाखिला नहीं है, बल्कि वो सेल्फ अचीवमेंट का एहसास है। सेल्फ अचीवमेंट, देखें ये भी एक कामयाबी होती है, ठीक है। हम समझते हैं कि जी पैसा कामयाबी है, ठीक है ना, ये भी एक मुसीबत है आज के दौर की, ठीक है, कि जी मालो दौलत कामयाबी है, ठीक है, और अगर मालो दौलत के पीछे कोई नहीं भाग रहा तो उसका मतलब यह है कि वो बड़ा अच्छा आदमी है। ये भी हमारी अजम्पशन है ना कि जी अगर कोई मालो दौलत के पीछे नहीं भाग रहा तो इसका मतलब यह है कि वो बड़ा अच्छा आदमी है। तो ये कंक्लूजन हमने कैसे निकाल लिया भाई, क्यों निकाल लिया, इसलिए कि हमें नहीं पता, हमने इस तरफ कभी गौर नहीं किया या हमने इस लेवल पर जाके नहीं सोचा कि कामयाबी सिर्फ माल और दौलत की शक्ल में नहीं होती, ठीक है। जरा बताएं, और शोएब साहब इस वाली क्लास में ना जरा माइक को म्यूट ही रखें, लिख करके जवाब दें, बिकॉज ये एक डिफरेंट नौयत की क्लास है, ठीक है। तो बाकी सबसे भी गुजारिश है कि लिख करके जवाब दें, ठीक है। तो जरा कोई बता सकता है कि जी कामयाबियां किस किस शक्ल में हो सकती हैं। جنت کی کامیابی کی بات میں نہیں کر رہا، میں دنیا کے اندر کامیابیاں کس کس شکل میں ہو سکتی ہیں. صحت، ہاں اچھی صحت مینٹین کر لینا، ڈاکٹر صاحب نے تو یہی جواب دینا تھا، بالکل اچھے دانت مینٹین کر لینا، یہ بھی ایک کامیابی ہے. کیا؟ عہدہ، ہاں عہدہ پوزیشن، جی یہ بھی ایک کامیابی ہے. بے شک آپ کو پیسے نہ ملے لیکن عہدہ مل جائے یہ بھی تو ایک کامیابی ہے نا. گڈ ریلیشنز، یعنی آپ کے تعلقات بڑے لوگوں، جس کو کہتے ہیں نا یہ تو بڑا کامیاب انسان ہے، اس کو تو بڑی دوستی ہیں، بڑی یاری ہیں اس کی، ہی از ویری پاپولر امنگ ہز فرینڈس، تو یہ بھی تو کامیابی ہے نا. ٹھیک ہے، چین سکون کا مل جانا، ایک کمفرٹیبل لائف کا مل جانا، بے شک پیسے نہ ہو، بے شک عہدہ نہ ہو، بے شک جو ہے وہ لوگوں کے ساتھ تعلقات نہ ہو، لیکن ایک کمفرٹیبل لائف ہے آپ کے پاس، یہ بھی ایک کامیابی ہے. ٹھیک ہے نا، اچیونگ وٹ ایور ٹارگیٹس، حماد صاحب نے بالکل صحیح جواب دیا، جو بھی آپ نے ٹارگیٹ اپنے لیے سیٹ کیا ہے، کوئی بھی ٹارگیٹ ہو، ٹھیک ہے نا، اس ٹارگیٹ کو پا لینا یہ تو بہت بڑی کامیابی ہے نا، یہ تو بہت بڑی کامیابی ہے. اچھی فیملی کا مل جانا یہ بھی ایک کامیابی، جس کے لیے فیملی امپورٹنٹ ہوتی ہے اس کے لیے اچھی فیملی سیٹ اپ کا ہو جانا یہ کامیابی ہے. نیک اولاد جس کے لیے امپورٹنٹ ہوتی ہے اس کے لیے نیک اولاد مل جانا کامیابی ہوتی ہے. عزت، رائٹ، عزت بہت بڑی کامیابی ہوتی ہے. عہدہ بھی، عہدے میں ضروری نہیں ہے ویسے عزت شامل ہو، یعنی بے عزتی کے ساتھ بھی عہدہ ملتا ہے نا، رائٹ، تو عہدہ مل جانا ایک الگ کامیابی ہوئی، عزت مل جانا ایک الگ کامیابی ہوئی. ٹھیک ہے نا، تو یہ ساری کامیابی کی شکلیں، تو شیطان مردود کیا کرتا ہے، وہ ان سب شکلوں میں سے کچھ شکلوں کو زیادہ امپورٹنٹ بنا دیتا ہے. بھائی یو ہیو اچیوڈ یور گولز، اب یہ گولز جو ہیں وہ بے شک کسی گناہ کو چھوڑنے کی شکل میں ہو، بھائی آپ یہ گناہ کر رہے تھے، آپ کو مصیبت، ٹھیک ہے آپ کو مصیبت لگ رہا تھا وہ گناہ، لیکن اس گناہ کو چھوڑنے کی نیت کیا ہے آپ کی؟ انما الاعمال بالنیات، رائٹ، ہمارے دین کی بنیاد تو نیتوں پر ہے. آپ کی نیت جو ہے وہ اللہ کی رضا ہے کہ اچیونگ اے گول ہے، رائٹ، آخرت کی کامیابی ہے کہ اس دنیا کے ٹارگٹس کو اچیو کر لینا، کہ جی میں نے یہ والا گناہ نہیں کرنا. ٹھیک ہے نا، کیوں نہیں کرنا؟ کیونکہ میں نے ایک ٹارگٹ بنایا ہوا ہے. ٹھیک ہے نا، میں اس گناہ کے ساتھ نہیں رہنا چاہتا. گناہ تو ہم کہہ رہے ہیں نا، لیکن وہ پھر اصل میں گناہ نہیں ہوتا، وہ ایک فیلئر ہو جاتا ہے. ٹھیک ہے نا، کہ آئی وانٹ ٹو پروٹیکٹ مائی آئیز. ٹھیک ہے نا، اب میں پروٹیکٹ نہیں کر پا رہا ہوں اپنے آئیز کو، اس کا مطلب میں فیل ہو رہا ہوں. ٹھیک ہے، میں اپنے گولز اچیو نہیں کر پا رہا ہوں. اب اپنے گولز کو اچیو کرنے کے لیے کچھ لوگ ہوتے ہیں، ان کی بڑی جو ہے وہ قوت ارادی ہوتی ہے. ٹھیک ہے، اب وہ اس قوت ارادی کے ذریعے سے اس گول کو اچیو کرنا چاہ رہے ہیں کہ جی میری آئیز جو ہے نا وہ یعنی ادھر ادھر وانڈر نہ کریں. ٹھیک ہے نا، تو اس طریقے سے جو ہے نا شیطان جو ہے وہ اصل کامیابی کو مندمل کر دیتا ہے، یعنی ہمارے آنکھوں سے اوجھل کر دیتا ہے. ٹھیک ہے، اور اس دنیا کی کامیابیوں کو زیادہ امپورٹنٹ بنا دیتا ہے. ٹھیک ہے، تو اس طریقے سے نا وہ ہمارے اوپر اٹیک کرتا ہے. ٹھیک ہے، تو اس وجہ سے اللہ تعالیٰ ہمیں بار بار قرآن کے اندر یاد دلاتے ہیں کہ جو جنت کے باغات ہیں نا، جنت کی جو نعمتیں ہیں، یہ ہے اصل کامیابی. اور تم یاد رکھو اس بات کو، یہ قرآن کے اندر ریمائنڈرز مل رہے ہوتے ہیں ہمیں بار بار. ٹھیک ہے، یاد رکھو اس بات کو کہ ذالک الفوز الکبیر. ٹھیک ہے، تاکہ ڈسٹریکٹڈ نہ ہو جاؤ شیطان کے بہکاووں سے نا، تم اپنے آپ کو پروٹیکٹ کر سکو. ٹھیک ہے، تو یہ بات بڑی امپورٹنٹ ہے، بیکاز ہم میں سے تقریباً سارے ایسے ہیں جو کہ بڑی ماشاء اللہ دنیاوی اعتبار سے کافی ویل اچیوڈ لوگ ہیں، اچھی جابز ہیں، اچھی یونیورسٹی ایجوکیشن ہے. ٹھیک ہے، فیملی لائف بھی بڑی اچھی چل رہی ہے اوور آل. ٹھیک ہے، تو اس وجہ سے نا یہ جو یہ سینس آف اچیومنٹ ہوتا ہے، یہ سینس آف اچیومنٹ جو ہے نا پھر یہ دین بن جاتا ہے ہمارا. ٹھیک ہے نا، اور وہ دین کے اندر بھی بھائی دین کیا ہے، ایک انداز سے اگر آپ دین کو دیکھیں تو وہ ڈسپلن ہے نا. ڈسپلن کہ بھائی یہ کام کرنا ہے، یہ کام نہیں کرنا، یہ ایک ڈسپلن ہے. ٹھیک ہے نا، یہ جس کو سیلف ڈسپلن کہتے ہیں، اصل میں ڈسپلن ہے نہیں ہے لیکن سیلف ڈسپلن کو کہتے ہیں انگریزی کے اندر. ٹھیک ہے نا، تو اگر دین ہمارا سیلف ڈسپلن بن جائے نا، تو پھر یہ دین دین اسلام نہیں رہتا. ٹھیک ہے، یہ دین اسلام نہیں رہتا اگر یہ سیلف ڈسپلن بن جائے. ٹھیک ہے نا، بیکاز سیلف ڈسپلن جو ہے نا یہ اللہ ڈسپلن نہیں ہے. ٹھیک ہے، اللہ ڈسپلن ایک الگ چیز ہوتی ہے. اللہ ڈسپلن ہوتی ہے اللہ کی مان کر کے چلنا، اور سیلف ڈسپلن ہوتی ہے کہ اپنے قوت ارادی کے بیسس کے اوپر کچھ بھی اچیو کر لینا. ٹھیک ہے، چاہے وہ دینی شکل کی چیز ہو، چاہے وہ دنیاوی شکل کی چیز ہو، اس کو سیلف ڈسپلن کہتے ہیں. ٹھیک ہے، تو ہمارا گول سیلف ڈسپلن نہیں ہے، ہمارا گول ہے اللہ ڈسپلن، وچ مینس اللہ کے رسول کا ڈسپلن، یعنی اللہ کے رسول کو امیر بنانا. ٹھیک ہے، اور اللہ کے رسول کے حکموں کے اوپر عمل کر کے زندگی گزارنا. ٹھیک ہے، تو یہ ایک الگ فارم آف ڈسپلن ہے، دس از ناٹ سیلف ڈسپلن. اوکے. तो इस धोखे के अंदर हम अपनी जिंदगी जाया ना करें, हम अपनी दीन की मेहनतों को जाया ना कर जाएं कहीं, ठीक है। बिकॉज इन नमल आमालो बिन नियात, नियतों के ऊपर सारा सब कुछ डिपेंड करता है। ये हमारे दीन की बुनियादी तालीम है। इन न बख्त शरब बिकल शदीद, तो इसके बारे में फरमाते हैं कि कि आपके रब की दारोगीर बड़ी सख्त है, बस कुफार पर सजाए शदीद का वाकई होना मुस्तबअद नहीं, यानी कोई इम्पॉसिबल चीज नहीं है। और नीज वही पहली बार भी पैदा करता है और दोबारा कयामत में भी वही पैदा करेगा, ठीक है। इन्नहु हुवा युब्दिउ व युईद, बस ये शुबा भी ना रहा कि गो बतश शदीद तो है, राइट, मगर कयामत वाकई नहीं होगी, यानी अल्लाह ताला की सजा जो है वो शदीद तो है लेकिन कयामत होगी नहीं, तो फिर उस बच्च का क्या करें। तो अल्लाह ताला ने इस बात को क्लियर किया है कि जो कि वक्त बच्च का है, तो इससे तकरीर हो गई, यानी इससे रिपीटेशन, तकरीर का मतलब होता है रिपीटेशन हो गई, वईद कुफार की, इन कुफार पर जो मुसीबत आने वाली है उसकी। और आगे तकरीर है वादे मोमिनीन की, यानी अब दोबारा अल्लाह ताला रिपीटेशन क्या कर रहे हैं मोमिनीन के साथ, जो अल्लाह ताला का वादा है उसका, कि क्या फरमाते हैं कि वहुवल गफूरुल वदूद, ठीक है, कि वही बख्शने वाला है और वो बड़ी मोहब्बत करने वाला है, ठीक है, यानी सिर्फ तुम्हें तुम्हारी तौबा के ऊपर बख्शेगा नहीं बल्कि वो तुमसे मोहब्बत करना शुरू हो जाएगा, ठीक है। क्या फरमाया, इन्नल्लाहा युहिब्बुल युहिब्बुत तवाबीन, कि अल्लाह ताला मोहब्बत करता है तौबा करने वालों से, वो युहिब्बुल मुतत्तहिरीन, और जो अच्छी तरीके से पाक साफ रहते हैं उनसे भी मोहब्बत करता है, ठीक है। तो सिर्फ माफ, एक होता है ना कि जी आपने किसी सर्वेंट की गलतियों के ऊपर उसको माफ कर दिया और फिर अपने काम से काम, वो अपने काम में चला गया, आप अपने काम में, ठीक है ना, अब आपका उससे कोई ताल्लुक नहीं, हाँ बेशक माफ कर दिया आपने उसको, लेकिन उससे ज्यादा कोई आपका रिलेशनशिप नहीं बना। लेकिन अल्लाह का मामला ऐसा नहीं है, अल्लाह ताला जो सही मानों में तौबा करते हैं बंदे, उनसे अल्लाह ताला मोहब्बत करना शुरू कर देते हैं, और अल्लाह की मोहब्बत उससे बढ़कर और कौन सी चीज हो सकती है बंदे को। बंदे की हैसियत ही एक है कि हैसियत ही क्या है बंदे की, कि उसका परवरदिगार, उसका खालिक, उसका मालिक उससे मोहब्बत करना शुरू हो जाए, ठीक है ना। लेकिन अल्लाह ताला बहुत बड़े हैं, बहुत अजमत वाले हैं, वो ऐसे छोटे छोटे यानी हमारी जैसी इनसिग्निफिकेंट अशिया से भी मोहब्बत कर लेते हैं हमारे गुनाहों के बावजूद। बस ईमान वालों के गुनाह माफ कर देगा और उनको अपना महबूब बना लेगा, और जुल अर्श और मजीद गो ताजीब और इसाबत दोनों के साथ मुतअल्लिक हो सकता है, यानी आगे जो फरमाया कि अर्श वाला है और बड़ा बुजुर्गी वाला है, तो इसके अंदर यानी क्योंकि पावर की बात हो रही है ना, बहुत स्ट्रांग है, बहुत यानी इतने बड़े अर्श का है कि उस अर्श को जो यानी फरिश्ते थामे हुए हैं, वो फरिश्ते अर्श के बोझ के नीचे लरसते रहते हैं, राइट, और अर्श जो है वो इतना बड़ा है कि बाकी सारी चीजें उसके तहत हैं, उसके साये में है अर्श के, यानी अर्श हर चीज के ऊपर जो है वो मुहीत है, ठीक है, इतने बड़े अर्श का वो मालिक है। तो इससे जो है वो ताजीब यानी अजाब का एक होता है कि भाई इतना बड़ा जो है वो फिर कितनी बुरी तरीके से फिर पिटाई करेगा, लेकिन इसाबत के साथ भी मुतालिक है कि यानी ये दोनों चीजें जो हैं, इसाबत का मतलब ये हो गया कि जी यानी पॉजिटिव पॉजिटिविटी, ठीक है, यानी अजाब तो एक नेगेटिविटी वाली बात होती है ना, तो यानी सवाब देना, ठीक है, सवाब, ओके, तो ताजीब और इसाबत दोनों के साथ ये अल्लाह ताला की जो ग्रेटनेस है वो मुतअल्लिक हो सकती है कि दोनों फरा हैं, यानी दोनों ब्रांचेस हैं साहिब सल्तनत और कमाल सिफात की, ठीक है ना, यानी जो साहिब सल्तनत होता है और जो के सिफात में कामिल होता है, तो अब वो इख्तियार रखता है कि वो अजाब भी दे सके और वो सवाब भी दे सके, ठीक है, यानी कि नेमतें भी दे सके। लेकिन यहां मुकाबले के करीने से इन पर असाबत का मुतफर्रा करना मकसूद है, और आगे दोनों के असाबत के लिए एक सिफत इरशाद है, ठीक है, यानी चूंकि अब मोमिनीन की बात हो रही है ना, तो चूंकि मोमिनीन के कॉन्टेक्स्ट में बात हो रही है, तो इस वजह से असाबत का पहलू यहाँ पर गालिब होगा, क्योंकि मोमिनीन को तो असाबत यानी अल्लाह ताला ने सवाब देना है, वो जो चाहे, अच्छा आगे मजीद एक सिफत इरशाद फरमाई अल्लाह ताला की कि वो जो चाहे सब कुछ कर गुजरता है, फाल है वो बहुत, यानी कर गुजरता है, खाली हमारी तरह की प्लानिंग नहीं करता, ठीक है, बल्कि फाल है। तो आगे मोमिनीन की मजीद तसल्ली और कुफार की मजीद तंबीह के लिए बाज खास मगदूबीन का हाल बयान फरमाते हैं, यानी अल्लाह ताला जो है वो फ़ालु लिमा युरीद है, ऐसा नहीं है कि अल्लाह ने इरादा तो कर लिया आपको सवाब देने का लेकिन वो इरादा जो है वो पाए तकमील तक ही नहीं पहुंचेगा, ठीक है ना, नहीं ऐसा नहीं है, बल्कि अल्लाह ताला अपने इरादों को मुकम्मल भी फरमाते हैं, पूरा भी फरमाते हैं। फिर उसके बाद हल अता का हदीस उल जुनूद, यानी अब कुफार के चंद मगजूबीन यानी जिनके ऊपर अल्लाह का गजब हुआ उनका हाल बयान फरमा रहे हैं कि क्या आपको इन लश्करों का किस्सा पहुंचा है, यानी फिरौन और आले फिरौन। फिरौन अकेला नहीं था बल्कि पूरा लश्कर उसके साथ था ना, उसकी पूरा पूरा उसका जो यानी नस्ल थी जो कि बनी इसराइल की दुश्मन थी और काफिर थी, उनमें से चंद एक ही मुसलमान हुए थे, बाकी सारे के सारे काफिर ही रहते। और समूद का, क्योंकि ये भी एक फैमिली स्ट्रक्चर ही था, नूह अलैहिस्सलाम की जो तीसरी नस्ल से ये फैमिली चली थी, तो हमने पिछले सूरह फजर की तफसीर में पढ़ा था कि किस तरह उन्होंने कुफर किया और क्यों कर गिरफ्तार अजाब हुए। इससे मोमिनीन को तसल्ली हासिल करना चाहिए और कुफार को डरना चाहिए, मगर कुफार बिल्कुल अजाब से नहीं डरते। ठीक है, बल लदीना कफरू फी तकजीब, बल्कि ये कुफार का क्या हाल है कि ये तकजीब के अंदर ही लगे रहते हैं, झुटलाने में ही लगे रहते हैं। तो फरमाया कि बल्कि ये काफिर खुद कुरान की तकजीब में लगे हैं, बस इसके मजमून तहजीब को भी और दीगर मजामीन को भी छुटलाते रहते हैं। यानी ये सारी बातें जो कुरान के अंदर आती रहती है ना, इनसे कुफार को फायदा नहीं होता, इसलिए कि कुफार जो है अपनी जिद की वजह से सारी बातें समझने के बावजूद उनका इनकार कर देते हैं। ठीक है ना, तो ऐसे जिद्दी को तो फिर कोई फायदा नहीं पहुंचा सकता ना। यानी जो जिद पर उतर आए तो आप उसको कितनी ही लॉजिकल दलीलें दे दें, कितनी ही साइंटिफिक दलीलें दे दें, राइट, कितनी ही जो है वो उनको उसको यानी मुशाहिदा भी करवा दें, ठीक है, दलीलों के से आगे बढ़ करके उसने फिर भी नहीं मानी है, बिकॉज वो जिद्दी इंसान है। ठीक है, तो ये जिद्दी होते हैं असल में काफिर, तो इस वजह से सारे मजामीन को झुटा देते हैं। तो जिद जो है ना, ये असल जड़ है सारी बुराई की। तो इस वजह से अगर हमारे अंदर भी कुछ जिद विद का मामला नजर आता है ना, तो हमें उससे तौबा कर लेनी चाहिए, क्योंकि ये फिर कुफार की मुशाबहत है। ठीक है, अच्छा, अंजाम कार इसकी सजा भुगतेंगे क्योंकि अल्लाह उनको इधर उधर से घेरे हुए है, वल्लाहु मिन वराइहिम मुहीत, इसके कब्जे कुदरत और उकूबत से बच नहीं सकते। और उनका कुरान को झुठलाना महज हिमाकत है, क्योंकि कुरान ऐसी चीज नहीं जो झुठलाने के काबिल हो, इसके अंदर तो कोई रैब नहीं है। ज़ालिकल किताबु ला रैब फी, इसमें तो कोई शक की गुंजाइश ही नहीं है, ये किताब ऐसी है, तुम इसके साथ एंगेज होकर के तो देखो ना, तो फिर तुम्हें पता लगेगा कि इसके अंदर कैसी कैसी जो है वो खुली खुली बातें मौजूद हैं, जिनको कि तुम यानी कुछ कर लो तुम इनको झुठला नहीं सकते। ठीक है, तो हिमाकत ही है खाली जिसकी वजह से झुठलाते हैं। तो फरमाते हैं कि बल्कि वो एक बाइज्मत बाअज़मत कुरान है जो लोहे महफूज में लिखा हुआ है, जिसमें कोई तगैर व तबद्दुल मुहतमिल नहीं, यानी मुमकिन ही नहीं है तगैर व तबद्दुल इसके अंदर। वहां से निहायत हिफाजत के साथ साहिब वही के पास पहुंचाया जाता है, कमा قال تعالى في سورة الجن فإنه يسلكم من بين يديه ومن خلفه رصدا, यानी बड़ी हिफाजत के साथ, ये जिन्हों से हिफाजत का इंतजाम अल्लाह ताला ने किया था ना, कि ये पहले जो है वो चक लिया करते थे बातें, लेकिन जब कुरान नाजिल होना शुरू हुआ तो अल्लाह ताला ने जिन्हों के ऊपर फिर वो शहाबे साकिब छोड़ दिए, ताकि ये ना सुन सकें कुरान में बिल्कुल भी, ना किसी किस्म का ये उचकने का काम कर ना सकें। बस ऐसी सूरत में तकजीब कुरान की बिला शुबा जहालत व मूजब उकूबत है, तकजीब कुरान की बिला शुबा जहालत है और मूजब उकूबत है। ठीक है, तो ये तो अल्हम्दुलिल्लाह खुलासा तफसीर हो गया। किसी को कोई सवाल है तो आप अल्लाह तक लोग पूछें, लेकिन मैं अभी मारफ मसाइल भी शुरू कर रहा हूँ। ठीक है, तो मारफ मसाइल में हजरत ने कुछ और पॉइंट्स वगैरह लिख दिए हैं, तो वो पढ़ने ज़रूरी हैं। वस्समा इज़ातिल बुरूज, तो फरमाते हैं कि बुरूज बुर्ज की जमा है, बुर्ज बड़े किले, बड़े महल या किले को कहा जाता है। ठीक है, तो हम अब उर्दू जबान में उमूमन जो है वो किले के जो जो वो होती थी ना, यानी जैसे बादशाही वो क्या कहते हैं लाहौर का शाही किला, तो उसमें जो मोटे मोटे सुरंग की शक्ल के या सिलेंड्रिकल फॉर्म की जो जो उनके होते थे कॉर्नर्स के ऊपर, उनको हम बुर्ज कह देते हैं, लेकिन ओवरऑल किले को भी बुर्ज कहा जा सकता है। कुरान करीम में है वलव कुंतुम फी बुरूजिम मुशय्यदा, तो यहाँ बुरूज से मुराद महलात और कसूर है, कसूर कसर की जमा है और कसर भी महल को ही कहते हैं। तो फरमाया ना कि तुम यानी ये जो मौत है तुम्हारी तुम तक पहुंच जाएगी, अगरचे कि तुम बड़े ही मजबूत किलों के अंदर भी अपने आप को महफूज करके रखे हुए हो, फिर भी बच नहीं सकते इससे। असल मादा बुर्ज के लुगवी मानी, यानी इस बुरूज का जो मादा है यानी हरूफ असली, ठीक है, वो क्या है, बुर्ज बुर्जुन। ठीक है, तो बुर्जुन के लुगवी मानी होते हैं जहूर, जाहिर होना, जहूर होना, तबर्रुज। ठीक है, इसी से अभी आप पढ़ेंगे आगे सुरासी मजीद फी का जो वर्ब फॉर्म पढ़ेंगे ना, तो तबर ये एक इसका वो है बाप है सुलासी नदी फ्री का, तो इसका जो मसदर है वो बनता है तबर्रुज। तो तबर्रुज के मानी बेपर्दा खुले फिरने के हैं, ठीक है, यानी अपने आप को जाहिर करके फिरना। तो यही जो है वो कुरान में फरमाया वला तबर्रजना, औरतों को मुखातिब होकर के, ठीक है, मोनस का सीगा है वला तबर्रजना, मोनस नफी, ठीक है, और नफी नफी ताकीद वाली, के अपने आप को तुम जाहिर करना मत, तबर्रुजल जाहिलियत उला, ठीक है, इब्तदाई जमाने के जोहला की तरीके से अपने आप को जाहिर करके मत फिरना, औरतों का अल्लाह ताला डायरेक्ट खिताब फरमा रहे हैं। इस आयत में बुरूज से मुराद जमहूर मुफस्सरीन के नजदीक बड़े बड़े सितारे हैं, ठीक है, सितारे। अच्छा क्यों? तो फरमाते हैं कि हजरत इब्न अब्बास, मुजाहिद, वहाक, हसन बसरी, कतादा या कतादा, सुद्दई, सबका यही कौल है। आज दूसरे आयमा तफसीर ने इस जगह बुरूज से मुराद कसूर यानी महलात लिए हैं, और इससे मुराद वो
अच्छा एक सवाल, मैंने कहा ये वाला कह रही हूँ
तो बाज़ मुताख़िरीन ने बुरूज से मुराद वो बुरूज बतलाए हैं जो फलासफा की इस्तिलाह है, सॉरी ये मैंने मिस कर दिया, और इससे मुराद वो मकानात हैं जो आसमान में पहरेदारों और निगरान फरिश्तों के लिए मुकर्रर हैं। तो कुछ आयमा ने ये फरमाया, कुछ आयमा ने बड़े बड़े सितारे फरमाया, और बाज़ मुताख़िरीन ने, मुताख़िरीन यानी मुताख़िरीन कहते हैं जो कि यानी अगले दौर में या आखिर के दौर में आए हुए उलमा होते हैं, मुफस्सरीन होते हैं, तो उनको मुताखरीन कहते हैं, जो अव्वल दौर के हैं ना उनको मुतकद्दमीन कहते हैं, ठीक है। तो मुताखरीन यानी लेटर टाइम स्कॉलर्स, उन्होंने बुरूज से मुराद वो बुरूज बतलाए हैं जो फलासफा की इस्तलाह है, फिलोसफर्स की इस्तलाह है, कि कल के कुल आसमान को 12 हिस्सों में तकसीम करके हर हिस्से को एक बुर्ज कहा जाता है। ये फिलोसफर्स कौन थे? ये ग्रीक फिलोसफर्स, ठीक है, जैसे एरिस्टोटल का नाम बड़ा मशहूर है और प्लेटो और इस तरह के कुछ होंगे। तो इन लोगों ने भी ना फलकियात यानी क्या कहते हैं उसको, फलकियात को क्या कहते हैं अंग्रेजी में, एरिस, तो उसमें इन्होंने बड़ी रिसर्च करी थी, बड़ी किताबें वगैरह लिखी थी इनकी, अभी भी मौजूद है इनकी किताबें। तो इसमें उन्होंने ना आसमान को बहुत ही ज्यादा, हाँ एस्ट्रोनॉमी, तो उसमें उन्होंने आसमान को बड़ा यानी एक्सप्लेन किया था कि जी इसमें जो ये सितारे हैं वो ऐसे होते हैं, ये सितारे जो है वो एक बाकायदा एक कॉन्स्टलेशन की फॉर्म में, और इस कॉन्स्टलेशन के उन्होंने फलाना नाम रख दिया, फलानी कॉन्स्टलेशन का कोई और नाम रख दिया। अगर आप प्लानिटेरियम आपका जाना हुआ हो तो प्लानिटेरियम में पहले वो ये सारी टर्मिनोलॉजीज भी बताते हैं जो कि ग्रीक फिलोसोफर्स ने इन सितारों के लिए रखी थी, ठीक है ना। तो वो उनके नज़दीक जो है ना वो आसमान को उन्होंने 12 हिस्सों में या 12 बुर्जों में तकसीम किया हुआ था, क्योंकि उनके इमेजिनेशन में या उनके हिसाब से ये जो सितारे थे ये कुछ शक्लें बनाते थे जिनको के बुर्ज से वो ताबीर करते थे, बुर्जों से ताबीर करते थे। तो वो हर हिस्से को एक बुर्ज कहा जाता है। उनका ख्याल ये है कि सवाबित सितारे इन्हीं बुर्जों में अपनी जगह मुकीम हैं, ठीक है, यानी वो जो स्टार्स हैं बहुत दूर जो स्टार्स हैं, ठीक है, मैनी मैनी लाइट ईयर्स अवे, तो उन स्टार्स की जो मूवमेंट है वो तो हम तक नहीं पहुंच पाती है ना हमारी लाइफ लाइफ स्पैन के अंदर, बिकॉज वो तो इतना दूर है कि उनकी अगर कोई मूवमेंट होती भी है तो वो मूवमेंट जो है वो पता नहीं कितने हजारों साल तक के बाद अर्थ में पहुंचेगी उसकी उसकी पिक्चर, ठीक है। तो उनको फिर वो सवाबित सितारे समझते थे कि ये सितारे जो है ना ये अपनी जगह पर साबित हैं, ये यानी सैयारे नहीं है, ये हिलते जुलते नहीं, ठीक है। तो वो कहते थे कि ये सवाबित सितारे अपनी इन्हीं बुर्जों के अंदर अपनी जगह पर मुकीम है, ठीक है, कॉन्स्टेंट है, ये हिलते नहीं है, और सैयारात ये हरकत फलक के साथ मुतहरक होते हैं, आसमान की हरकत जैसे रोटेशन होती है, रेवोल्यूशन होती है अर्थ की, तो उसके साथ साथ ये सैयारात जो है वो हिलते रहते हैं, क्योंकि ये तो बड़े करीब के होते हैं तो इनकी हरकत को आप नोटिस कर सकते हैं। और इन बुर्जों में सैयारात का नुजूल होता है, ये आलम ये फलकियात की बातें भी नहीं है, मगर ये सरासर गलत है। कुरान करीम सैयारात को आसमानों में मरकूज नहीं करार देता, बल्कि हर सितारे को सैयारे को अपनी जाती हरकत से मुतहर्रक करार देता है, जैसे कि सूरह यासीन की आयत में है वह कुल्लुन फी फलकी यस्बहून, ठीक है। तो कुरान ने जो मॉडर्न एस्ट्रोनॉमी की डिस्कवरी है ना कि हर चीज ही हरकत में है, ये पहले तो नहीं थी, ये फिलोसफर्स का नजरिया ऐसा नहीं था। फिलोसफर जो है वो दो टाइप्स में तकसीम करते थे, کہ کچھ جو ہے وہ اپنی جگہ پر ثابت ہیں، کچھ جو ہے وہ ہلتے ہیں، ٹھیک ہے. تو قرآن نے اس کا جواب اس کے بارے میں اس وقت ہی کہہ دیا تھا کہ ہر ایک جو ہے وہ تیرتا ہے اپنے آربٹ کے اندر. یسبحون کا مطلب ہوتا ہے کہ اپنے آربٹ میں تیرنا یا موو کرنا، ٹھیک ہے. تو فلک سے مراد اس میں آسمان نہیں بلکہ سیارے کا مدار ہے جس کو ہم آربٹ کہتے ہیں، اس میں وہ حرکت کرتا ہے، ٹھیک ہے. سم پیپل لنک دس ٹو دا اٹامک اسٹرکچر ایز ویل، کہ ہاں جس طرح سے اٹامک اسٹرکچر ہے، ایک ایک نیوکلیس ہوتا ہے اور نیوکلیس کے گرد الیکٹرونز اور دوسرے چیزیں جو ہے وہ آربٹس کے اندر، تو گویا کہ پورے کائنات کے جو ہے نا وہ، یعنی یہ بھی ایک کانسیپٹ ہمیں ملتا ہے کہ کائنات کو اللہ تعالیٰ نے ایسے بنایا ہے کہ وہی چیز جو کہ لوئسٹ یا اسمالسٹ لیول آف ڈیٹیل میں جو سسٹم چل رہا ہے نا، وہی سسٹم جو ہے وہ لارجسٹ لیول آف ڈیٹیل میں بھی چل رہا ہے، ٹھیک ہے. یعنی ایون یعنی جو ایٹم کے اندر جو سسٹم ہے، وہی سسٹم جو ہے وہ یونیورس کے اندر بھی وہی سسٹم چل رہا ہے، فرق صرف جو ہے وہ سائز کا ہے، میگنیچیوڈ کا ڈفرینس ہے. حتیٰ کہ ایون انسان کے اپنے جسم کے اندر بھی جو سسٹم چل رہے ہیں، تو وہ سسٹمز ہمارے وجود کے اندر بھی جیسے سسٹمز ہیں، ویسے ہی سسٹمز ہمارے وجود کے باہر بھی موجود ہیں، دنیا کے بھی سسٹم ویسے ہی ہیں. وہ ایک الگ ڈسکشن ہم نے پہلے کری بھی ہے. اوکے، ول یوم الموعود وشاہدی ومشہود. تو خلاصہ تفسیر میں ترمذی کی مرفوع حدیث کے حوالے سے ان الفاظ کی تفسیر لکھی گئی ہے کہ یوم موعود سے، یعنی نبی صلی اللہ علیہ وسلم نے اسپیسیفائی کر دیا کہ ان الفاظ سے کیا مراد ہے. تو یوم موعود سے مراد روز قیامت ہے، اور شاہد سے مراد روز جمعہ، اور مشہود سے مراد روز عرفہ ہے. اس آیت میں تعالیٰ نے چار چیزوں کی قسم کھائی، اول برجوں والے آسمان کی، پھر قیامت کے روز کی، پھر جمعہ اور عرفہ کے دن کی. مناسبت ان چیزوں کی قسم کی، یعنی ان چیزوں کے ساتھ کی قسم کیوں کھائی، تو اس کی ان قسموں کی مناسبت جواب قسم کے ساتھ یہ ہے کہ یہ سب چیزیں ہفتارہ جل شانہ کی قدرت کاملہ پر، اور پھر قیامت کے روز حساب کتاب اور جزا اور سزا پر دلیل ہیں. دلیل کا مطلب پوائنٹ کرتی ہیں، ٹھیک ہے. تو یہ سب جو ہے اسی کی طرف پوائنٹ کرتی ہیں. اور روز جمعہ اور عرفہ مومنین کے لیے ذخیرہ آخرت جمع کرنے کے مبارک دن ہیں، ٹھیک ہے. یعنی فوکس ان سب چیزوں کا وہی قیامت کے دن ہے. یوم الموعود تو ہے ہی قیامت کے دن، اور وسماء ذات البروج جو ہے اللہ تعالیٰ کی بزرگی اور قدرت کو ریپرزینٹ کرتا ہے. بہرحال، تو آگے جواب قسم میں پھر ان کفار پر لعنت آئی ہے جنہوں نے مسلمانوں کو ان کے ایمان کی وجہ سے آگ میں جلایا، اور پھر مومنین کے درجات آخرت کا بیان فرمایا. یہ تھوڑی سی ایک یعنی ریپیٹ سمری تھی اس سورت کی، ٹھیک ہے. اب اس کے بعد جو ہے واقعہ اصحاب اخدود کی کچھ تفصیل، تو یہ ہم آلریڈی خلاصہ تفسیر کے اندر کور کر چکے ہیں، تو بس ہم اس کو پڑھ لیتے ہیں کہ یہی واقعہ سورت کے نزول کا سبب ہے کہ جس کا خلاصہ صحیح مسلم کی حدیث کے حوالے سے خلاصہ تفسیر میں بیان ہو چکا ہے. یہ شخص جس کو اس واقعے میں کاہن کہا گیا، بعض روایات میں کاہن کی بجائے ساحر آیا ہے. ساحر سحر کرنے والا یعنی جادوگر، تو ایک ہی یعنی بیسیکلی رول ان کا ایک ہی تقریباً ہوتا تھا. اور یہ بادشاہ جس کا ذکر اس قصے میں ہے، ملک یمن کا بادشاہ تھا، جس کا نام حضرت ابن عباس رضی اللہ عنہ کی روایت میں یوسف زو نواس تھا. اس کا زمانہ نبی کریم صلی اللہ علیہ وسلم کی ولادت باسعادت سے 70 سال پہلے کا زمانہ ہے. نبی صلی اللہ علیہ وسلم کی ولادت کس سال میں ہوئی تھی؟ عام الفیل میں ہوئی تھی، یعنی ہاتھیوں والے سال میں، جس میں وہ ابرہہ لے کر کے آیا تھا ہاتھی. تو اس سے یہ 70 سال پہلے کا زمانہ ہے. یہ اور یہ لڑکا جس کو کاہن یا ساحر کے پاس اس کا فن سیکھنے کے لیے بادشاہ نے مامور کیا تھا، اس کا نام عبداللہ بن تامر ہے. عرب ہیں، یمن بھی عرب کا حصہ ہی ہے، تو وہاں پر بھی عربی بولنے والے ہی لوگ ہوتے ہیں، آج بھی ہوتے ہیں، پہلے بھی ہوتے تھے. تو عبداللہ بن تامر اس لڑکے کا نام تھا، اور راہب عیسائی مذہب کا عابد اور زاہد ہے. اور اس زمانے میں چونکہ مذہب عیسیٰ علیہ السلام ہی دین حق تھا، اس لیے یہ راہب اس وقت کا سچا مسلمان تھا، یعنی شرک وغیرہ نہیں کرتا تھا، عیسیٰ علیہ السلام کو اللہ تعالیٰ کا بیٹا وغیرہ اس طرح کی باتوں میں یہ انوالو نہیں تھا. یہ لڑکا عبداللہ بن تامر، جس کو کہانت یا سحر سیکھنے کے لیے بادشاہ نے مامور کیا تھا، اور وہ راستے میں راہب کے پاس جاتا اور اس کا کلام سن کر متاثر ہوتا اور بالآخر مسلمان ہو گیا تھا، اللہ تعالیٰ نے اس کو ایمان بھی ایسا پختہ نصیب فرمایا کہ ایمان کی خاطر لوگوں کی ایذائیں برداشت کرتا تھا. کیونکہ جب جانے کے وقت راستے میں راہب کے پاس بیٹھتا، یہاں کچھ وقت لگتا، تو جب ساحر یا کاہن کے پاس دیر سے پہنچتا تو وہ اس کو مارتا تھا، اور واپسی کے وقت جب پھر راہب کے پاس بیٹھتا تو گھر واپس جانے میں دیر ہوتی، اس پر گھر والے اس کو مارتے تھے۔ اس نے کسی کی پرواہ کیے بغیر راہب کی صحبت و مجالست نہ چھوڑی۔ اس کی برکت سے اللہ تعالیٰ نے اس کو وہ کرامات عطا فرمائی کہ جن کا ذکر اوپر آ چکا ہے۔ ٹھیک ہے، اب یہاں پر ایک پوائنٹ ہمیں سوچنا چاہیے کہ یہ جو والدین کی عظمت ہے نا، والدین کی بزرگی، عظمت، ان کا لحاظ اور ان کے ساتھ ادب کا معاملہ، یہ صرف مسلمان والدین کے ساتھ نہیں ہے، ٹھیک ہے نا، یہ کافر والدین کے ساتھ بھی کرنا ہوتا ہے، ٹھیک ہے۔ لیکن یہ جو والدین کا ادب ہے اور والدین کی بات ماننا بھی، ٹھیک ہے نا، یہ جو ساری چیزیں ہیں تو یہ یعنی ایمان کے تحت ہوتی ہیں، ٹھیک ہے، ایمان کے نیچے ہوتی ہیں چیزیں، یہ ایمان سے اوپر نہیں جا سکتی۔ کیا مطلب؟ کہ والدین کی عظمت جو ہے وہ اللہ کے حکم کی وجہ سے کرنی ضروری ہے، ٹھیک ہے، لیکن اتنی نہیں کر سکتے ہم کہ والدین کو اللہ سے بھی زیادہ بڑا رتبہ دے دیں۔ اللہ سے بڑا زیادہ بڑا رتبہ دینے کا مطلب کیا ہوتا ہے؟ کہ ان والدین کی وجہ سے دین کو ترک کر، ٹھیک ہے، والدین کی وجہ سے دین کو چھوڑ دیں، اس کی اجازت نہیں ہے، ٹھیک ہے۔ تو والدین کی جو سختیاں ہیں وہ ہمیں دین کے راستے میں سختی ہمارے اوپر کرتے ہوں، یعنی دین کے خلاف سختیاں کرتے ہوں، جو بھی کرتے ہوں، ان کو ہمیں یہ کرنا ہے کہ ہمیں ادب کے ساتھ، تمیز کے ساتھ، خاموشی کے ساتھ ان کی ان سختیوں کو سہنا ہے۔ ہم نے آگے سے ریٹیلیٹ نہیں کرنا، چاہے وہ کافر ہوں، چاہے وہ کتنا ہی غلط کام کر رہا ہوں۔ ہم یہ والدین کا معاملہ نا، یہ غلط صحیح والا معاملہ نہیں ہوتا کہ جی اگر وہ صحیح بات کہہ رہے ہیں تو پھر تو میں ان کی عزت کروں گا، اور اگر انہوں نے کوئی غلط بات کہہ دی نا تو میں نے تو ڈنکے کی چوٹ کے اوپر ان کا مقابلہ کرنا ہے، میں نے تو حق بات کہنی ہے۔ بھائی نہیں، نہیں کہنی آپ نے حق بات والدین کے سامنے، آپ نے چپ رہنا ہے، ٹھیک ہے نا۔ والدین کے سامنے حق بات کہنے بھی اگر ہے تو وہ بھی ادب کے دائرے میں رہ کر کے کہنی ہے، ٹھیک ہے نا۔ یہ بدتمیزی کر کے اور ان کے ساتھ یعنی ان کا کے ساتھ جو ہے وہ بے ادبی والا معاملہ کر کے آپ نے حق بات نہیں کہنی، اس سے بہتر ہے کہ خاموش رہیں، ٹھیک ہے، تو سہ لیں، ٹھیک ہے، سہیں گے آپ کو بہت زیادہ اجر ملے گا اس کے اوپر۔ جیسے کہ لڑکا کرتا تھا کہ یہ سہ لیتا تھا، کچھ کہتا نہیں تھا، ٹھیک ہے، حالانکہ والدین کافر تھے اور اس کو غلط بات کے اوپر مار پیٹ کرتے تھے۔ یہ جو قربانیاں انسان سہتا ہے نا اللہ کی خاطر، اللہ کی رضا کی خاطر، اس کی وجہ سے پھر اس کے درجات بلند ہوتے ہیں، ٹھیک ہے نا۔ تو قربانیاں سہنے کے لیے تیار رہنا چاہیے اگر ہم بلند درجات چاہتے ہیں۔ تو اس کے ساتھ بھی ایسا ہی ہوا، اس نے قربانیاں سہی، اس نے ذلت سہی، مار پیٹ سہی، ٹھیک ہے، گالی گلوچ اس نے سنی ہوگی، کم از کم ساحر سے تو سنی ہوگی نا۔ تو اس کے ساتھ پھر اس کی ترقی ہوئی، روحانی ترقی جس کو کہتے ہیں، اور پھر اللہ تعالیٰ نے اس کو کمالات عطا فرمائے۔ اس ظالم بادشاہ نے ایمان لانے والوں کو عذاب دینے کے لیے خندق کھدوا کر اس کو آ کے بڑے شوروں سے لبریز کیا۔ پھر ایمان لانے والوں میں سے ایک ایک کو حاضر کر کے کہا کہ یا ایمان کو چھوڑ دو یا پھر اس خندق میں گر جانا پڑے گا۔ اللہ تعالیٰ نے ان مومنین کو ایسی استقامت بخشی کہ ان میں سے ایک بھی ایمان چھوڑنے پر راضی نہ ہوا اور آگ میں گر جانا قبول کیا۔ ٹھیک ہے، بس ایک اللہ تعالیٰ کی طرف منسوب کرتے ہیں، کیونکہ ہر اچھائی، ہر یعنی بھلائی جو ہے وہ اللہ ہی کی طرف منسوب کرنا ہے، یہ بھی ادب کا ہی حصہ ہے، ٹھیک ہے۔ ہر برائی، ہر بھلائی کو اللہ کی طرف منسوب کرنا ہے اور برائی کو اپنی طرف منسوب کرنا ہے، ٹھیک ہے نا، یہ بھی ادب کا حصہ ہے۔ حالانکہ سب کچھ اللہ کی طرف سے، اگر آپ اس طرح سے توکل کی بات کریں تو ہے تو سب کچھ اللہ کی طرف سے، لیکن ادب ہمارے دین کا بڑا ایسنشل حصہ ہے۔ اس وجہ سے، اور اس کی بڑی یعنی بڑی دلیلیں اس کے اوپر، قرآن سے بڑی دلیلیں مل جائیں گی، ایسا کوئی نہیں ہے کہ جی خالی ہمارے مولویوں نے بنائی ہوئی ہیں یا ہمارے والدین نے ادب ادب کر کے اپنی طرف سے بنا لیا، نہیں، یہ قرآن سے ثابت ہے ادب، ٹھیک ہے نا، کہ اچھائی کو اللہ کی طرف منسوب کرو اور برائی کو اللہ کی طرف منسوب نہیں کرو، بلکہ اپنی طرف منسوب کر دو یا کسی اور چیز کی طرف منسوب کر دو، شیطان کی طرف منسوب کر دو، ٹھیک ہے نا۔ حالانکہ شیطان اللہ کی مرضی کے بغیر کچھ بھی نہیں کر سکتا، لیکن برائی کو شیطان کی طرف منسوب کرو، اللہ کی طرف منسوب نہ کرو، ٹھیک ہے۔ تو ان کو جو یعنی انہوں نے جو ایمان دکھایا، تو اگر مخلوق کے درجے پہ رہ کر کی بات کری جائے تو بھئی ان کا اپنا فیل تھا، ٹھیک ہے نا، جبھی تو ان کو جنت ملے گی، اختیاری فیل تھا نا ان کا، انہوں نے اختیار کیا ایمان کو اور اپنی جان دے دینا پسند کیا انہوں نے، جبھی تو ان کو جنت ملے گی، کوئی بلا اختیار کام کے اوپر جنت تو تھوڑی ملتی ہے، ٹھیک ہے، یہ بات بھی کنفرم ہے، بلا اختیار کام پہ جنت ہونا نہیں ملتی، ٹھیک ہے۔ تو انہوں نے اختیار کیا، لیکن ادب کا تقاضا یہی ہے اور اللہ تعالیٰ کی بزرگی کا تقاضا یہی ہے کہ اس ایمان کی استقامت کو اللہ کی طرف منسوب کیا جائے۔ اس وجہ سے ہمارے مشاعر جو ہیں وہ یہ لینگویج استعمال کرتے ہیں کہ اللہ نے ان کو ایسی استقامت بخشی کہ ان میں سے ایک بھی ایمان چھوڑنے پر راضی نہیں ہوا اور آگ میں گر جانا قبول کیا. پھر صرف ایک عورت جس کی گود میں ایک بچہ تھا اس کو آگ میں گرنے سے ذرا جھجک ہوئی تو چھوٹا سا بچہ بولا کہ اما جان صبر کرو کیونکہ آپ حق پر ہیں, جو لوگ اس طرح دہکتی آگ میں جلا کر اس ظالم نے قتل کیے ان کی تعداد بعض روایات میں 12,000 بلکہ بعض میں اس سے بھی زیادہ منقول ہے. ایک کتاب میں شاید میں نے 70,000 بھی پڑھا ہے, لیکن خیر 12,000 بھی کوئی کم نمبر تو نہیں ہے نا, ٹھیک ہے, یعنی کوئی 5-10 نہیں ہے, یہاں پر 100-150 بھی نہیں ہے, یہ 12,000 تھے, یعنی منیمم نمبر کتابوں میں 12,000 لکھا ہوا ہے. کتنے لوگوں نے آگ میں کود جانا پسند کیا اور ایمان سے پھر جانا انہوں نے پسند نہیں کیا, ٹھیک ہے. اچھا یہ جو بچہ تھا جس نے کہ یعنی یہ دودھ پیتا, یعنی بلکہ دودھ پیتا بھی نہیں, اس سے بھی چھوٹا تھا, یعنی بالکل نیو بورن قسم کا بچہ تھا, ٹھیک ہے, یہ ان 3 یا 4 بچوں میں سے ایک بچہ ہے کہ جس نے کمسنی کے اندر کلام کیا تھا, ٹھیک ہے نا. ان میں سے سب سے بڑا سب سے مشہور بچہ کون ہے, بچہ کون تھے, حضرت عیسیٰ علیہ السلام, ٹھیک ہے, انہوں نے کلام کیا. دوسرے مشہور بچہ جن کا کہ قرآن کے اندر ذکر ہے, عیسیٰ علیہ السلام کا بھی قرآن میں ذکر ہے, اور دوسرے کون سے ہیں جی جن کا قرآن میں ذکر ہے, جس نے کہ اپنے اس عمر کے اندر کلام کیا تھا, یوسف علیہ السلام, ہاں یوسف علیہ السلام کی جس نے گواہی دی تھی, ٹھیک ہے. اور تیسرا بچہ یہ ہے جس کا کہ براہ راست قرآن میں ذکر نہیں ہے, لیکن ہاں اس سورت کے اندر ان کا ذکر آ گیا ایک طرح سے, تو یہ بچہ جس نے کہ اپنی ماں کو یہ بات کہی تھی. اور چوتھا بچہ جو ہے اس کا ذکر حدیث مبارکہ میں ہے, جو بنی اسرائیل کا جریج عابد تھا, ٹھیک ہے, تو اس سے ایک غلطی ہو گئی تھی, ماں کی ہی اس نے نافرمانی اس طرح کر لی تھی کہ وہ نفل نماز پڑھ رہے تھے, ٹھیک ہے نا, اور ماں نے ان کو آواز دی تو انہوں نے اپنی نماز کو نہیں توڑا, حالانکہ نفل نماز کو توڑ دینے کا حکم ہے اگر ماں باپ آواز دیں, ٹھیک ہے, تو انہوں نے نہیں توڑا. تو اب اس کی وجہ سے, ٹھیک ہے, اب وہ تو یعنی بہت ہی مقربین میں سے تھے نا, تو مقربین کا معاملہ کیا ہوتا ہے کہ ان سے اگر چھوٹی سی بھی غلطی ہو جائے تو ان کی پکڑ آ جاتی ہے. تو جریج کے ساتھ بھی ایسا ہی ہوا کہ پھر ایک فاحشہ عورت تھی تو اس نے ایک چرواہے کے ساتھ زنا کیا اور اس سے جو اس کو اولاد ہوئی نا, تو اب لوگوں نے اس کو جب پوچھا کہ بھائی تمہاری کیسے اولاد ہو گئی, تو اس کو سامنے جریج نظر آئے تو اس نے کہا یہ تو جریج کی اولاد ہے, تو لوگوں نے پکڑ لیا جریج کو کہ بھائی یہ تو تم نے بڑا ڈھونگ مچایا ہوا ہے کہ اتنے عابد بنے پھرتے ہو اور تم نے اور یہ اس عورت کے ساتھ زنا کر لیا. تو پھر اس کو اس کے جو کٹیا اس نے بنائی ہوئی تھی, خانقاہ جو بھی تھی, اس کو توڑ ڈالا اور اس کو جو ہے وہ قتل کرنے جا رہے تھے, ٹھیک ہے. تو اس موقع پر اللہ تعالیٰ نے اس کی جو جتنی عبادتیں تھیں اس کا اس کو اجر کے طور پر کیا معاملہ ہوا کہ یہ جو بچہ تھا نا جس کا کہ اس نے الزام لگایا تھا عورت نے کہ یہ جریج کا بچہ ہے, وہ بچہ ہی بول پڑا اور اس نے کہا کہ نہیں میں تو اس چرواہے کا بچہ ہوں جو کہ ادھر, ٹھیک ہے. تو پھر ان لوگوں نے اس سے معافی تلافی کری اور اس کے دوبارہ پھر اس کو مکان بنا کر کے دیا. تو یہ 4 بچے جو ہیں وہ ہمارے ٹریڈیشن میں آتے ہیں کہ جنہوں نے اس طرح سے کلام کیا تھا. اب اس کے بعد جو ہے وہ پورا ایک سفر رہتا ہے اور ٹائم ہمارا ہو گیا مکمل, تو اگر کسی کے پاس کوئی سوال ہے تو وہ آپ پوچھ لیجیے ابھی, ورنہ پھر اگلا سفر جو ہے ان شاء اللہ اگلے کلاس ہوگا. ماشاء اللہ تقریباً 30 بار ہمارا ختم ہونے والا ہے, 4-5 صورتیں رہ گئی ہیں, 4, اس کے بعد پھر ہم ایک ساتھی حدیث ہمارے پر شروع کریں گے. زیادہ طالبین سے چلے کلاس, کوئی سوال نہیں ہے تو ہم کلاس ختم کرتے ہیں. السلام علیکم. یمن کے واقعے میں تمام مومن آگ میں ڈال دیے گئے تھے, جی سارے آگ میں ڈال دیے گئے تھے, ایک بھی نہیں بچا. اس کی تھوڑی اور تفصیل آگے آ رہی ہے, بڑی انٹرسٹنگ ہے وہ. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.